पहिले हुन्ना अनि अध्याय दुई हामी बाह्रदेखि सत्र पदसम्म पढ्नेछौँ। पहिला हामी प्रार्थना गरौँ। प्रभु सहायतामा हाम्रो परमेश्वर पिता, तपाईँको सामु झुक्दछौँ खुसी साथ र आदर साथ। तपाईँलाई नै जो एकमात्र पूजनीय आदरयोग्य परमेश्वर हुन्छ, तपाईँ बाहेक अरू कुनै ईश्वर छैन। सृष्टिकर्ता, उद्धारकर्ता, न्यायकर्ता तपाईँ नै हुनुहुन्छ। त्रिएक सत्य र जीवित। अनि धन्यवाद छ यस देशमा हामी यो स्वतन्त्रता पाएका छौँ। स्वतन्त्रपूर्वक बाइबलहरू लिएर आउन, तपाईँको नाममा गाउन, जुट्न, सिक्न अनि तपाईँको आराधना गर्न धन्यवाद छ पिता। प्रार्थना गर्छौँ हामीलाई यो कृपा निरन्तरता दिइदिनुहोस् प्रभु। उच्च अधिकारीहरू, सबै कर्मचारीहरू, सबै सरकारका विभिन्न विभागहरूमा जो जो काम गर्छन्, मन्त्रालयहरू अनि अफिसरहरू, सबैको लागि धन्यवाद छ जसले गर्दा हामीले जे छ त्यो पाएका छौँ प्रभु। अनि त्यो निरन्तरता हामी पाउन सकौँ अनि बिन्ती गर्दछौँ प्रभु, तपाईँको अनुग्रहले यो देशमा सुसमाचारको ढोका खुलेको छ। धेरै खेतालाहरू पठाइदिनुहोस् पिता, हाम्रो बिचबाट पनि उठाउनु भएको होस् तपाईँको काम गर्नको लागि, पुरै जीवन दिएर काम गर्नको लागि र हरेक नै हामी सक्रिय हुनको लागि प्रार्थना गर्दछौँ। हरेक परिवारहरू, हरेक बुवाहरू, आमाहरू, हरेक युवा भाइ बहिनीहरूको लागि प्रार्थना गर्छौँ र साना बाबु नानीहरूको लागि पनि, उनीहरूले प्रभुलाई चिनेर तपाईँको गवाही हुनलाई हामी एक एक नै प्रभु। अनि हाम्रो परिवारहरू हामी बलियो हुन सकौँ विश्वासमा, प्रेममा, सत्यताहरूमा हामी सजिलै हलचल हुने परिस्थिति अनुसार हामी माथि तल हुने नभइकन स्थिर, अचल र प्रभुको काममा सधैँ बढ्दै जाने, प्रशस्त हुँदै जाने हुन सकौँ अनि तपाईँलाई खुसी पार्न सकौँ, तपाईँलाई चिन्न सकौँ अझ प्रभु। हाम्रो दुर्बलताहरू तपाईँको सामु सब जाहेर छन्, खुल्ला छन्। हाम्रो थोरै विश्वास तपाईँले देख्नुहुन्छ। हामी सजिलै विचलित हुने, सजिलै चिन्तित हुने, डराउने सब छन् प्रभु। तपाईँको सामु हामी झुक्दछौँ र सहायता माग्छौँ हामी बढ्न सकौँ, जस्तो हुनुपर्ने त्यस्तो हुन सकौँ, अरूहरूको लागि पनि हामी सहयोग र हामी गवाई हुन सकौँ, तपाईँको सुसमाचार पाएर हामी प्रभु अरूहरूलाई देखाउन सकौँ कि कति महान मुक्तिदाता तपाईँ हुनुहुन्छ। त्यसैले तपाईँलाई चिन्न हामीलाई सहायता गर्नुहोस् अनि यस घडी तपाईँको वचनमा आशिष दिनुहोस्। बिन्ती गर्छौँ प्रभु येशूको नाममा, आमेन। पहिले हुन्ना दुई अध्यायको हामी बाह्रदेखि सत्रसम्म पढ्नेछौँ, यद्यपि हाम्रो अध्ययन चाहिँ बाह्रदेखि चौधसम्म मात्र हुनेछ। हे साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु किनभने उहाँको नामका निम्ति तिमीहरूका पापहरू तिमीहरूलाई क्षमा भएका छन्। 13 पद। हे बाबुहरू हो, म तिमीहरूलाई लेख्दछु किनभने जो सुरुदेखि हुनुहुन्छ उहाँलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। हे साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु किनभने तिमीहरूले पितालाई चिनेका छौ। 14 पद। हे बाबुहरू हो, मैले तिमीहरूलाई लेखेको छु किनभने जो सुरुदेखि हुनुहुन्छ उहाँलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, मैले तिमीहरूलाई लेखेको छु किनभने तिमीहरू बलिया छौ अनि परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। 15। संसारलाई प्रेम नगर, न त संसारमा भएका कुराहरूलाई नै, कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै कुराहरू, शरीरको अभिलाषा, आँखाहरूको अभिलाषा र जीवनको सेकी पिताबाटको होइन तर संसारबाटको हो। अनि संसार बिति जान्छ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा रहन्छ। यो योहन्नाले लेखेको पहिलो पत्र भनेर अध्ययन गरिरहेको छ, तर वास्तवमा यो एउटा पत्र जस्तै छैन, किनभने पत्र अथवा चिठीमा जहिले पनि सुरुमा चाहिँ प्रापक को हो लेखिन्छ र पठाउने को हो लेखिन्छ। जस्तो कि तपाईँले पल्टाउनुहोस् त योहन्नाको दोस्रो पत्रको पहिलो पदमा त्यहाँ अभिवादन भन्ने छ, त्यहाँ एक पद म प्राचीनबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई भनेर चिठी सुरु भएको छ। कसबाट? कसलाई? योहन्नाको तेस्रो पद पत्र पनि हेर्नुहोस्, योहन्नाको तेस्रो पत्र एक पद म प्राचीनबाट प्रिय गायसलाई, यसरी चिठीहरू सुरु हुन्थ्यो। पावलको पत्रहरूमा पनि त्यस्तै छन्, तर पहिलो योहन्नाको पत्र चाहिँ त्यसरी सुरु हुँदैन। यहाँ चाहिँ एक्कासी एक पदमा चाहिँ एकको एकमा जीवनको वचनको विषयमा भनेर सुरु हुन्छ। जो सुरुदेखि नै हुनुहुन्थ्यो प्रभु येशूको बारेमा बताउन थाल्छ, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले आफ्नै आँखाले देखेका छौँ, जसलाई हामीले निहालेर हेरेका छौँ र हाम्रा हातहरूले समातेका छन्, अनि यो जीवन प्रकट हुनुभयो हामीले देखेका छौँ भनेर योहन्नाले लेख्दैछ। त्यसैले वास्तवमा यो पत्र भन्दा पनि यो चाहिँ एउटा प्रवचन जस्तो छ, तर लिखित रूपमा योहन्नाले चाहिँ यो प्रवचन लेखेर चाहिँ पठाएका छन् अथवा त्यहाँ त्यो उपलब्ध गरेका छन्। अनि त्यसैले अनि यो प्रवचन चाहिँ कसलाई लेखेका छन्? अविश्वासीहरू अथवा ख्रिस्टलाई नचिन्नेहरूलाई होइन, तर यो चाहिँ ख्रिस्टलाई चिन्नेहरूलाई सम्बोधन गरिएको छ, जुन चाहिँ हामीले पहिला पनि हेऱ्यौँ यही पत्रको पाँच अध्यायको तेह्र पद इत्यादि, तिमी विश्वास गर्नेहरूलाई मैले यी कुराहरू लेखेको छु भनेर। त्यसैले क्रिस्चियनहरूलाई लेखिएको यो प्रवचन जस्तो छ, तर पनि पत्र भन्छ हामीले। प्रश्न उठ्छ, को थिए यी क्रिस्चियनहरू? कहाँ कहाँ क्रिस्चियनहरू थिए यिनीहरू? किनभने हामीसँग एफेससका क्रिस्चियनहरूले लेखेको पत्र छ पावलले, हामीलाई फिलिपीमा लेखिएको भएको क्रिस्चियनहरूले लेखेको पत्र छ पावलको, तर यी चाहिँ कहाँ कहाँ हुन्? अब पत्र आफैमा धुइँधुति हामीले जति खोजे पनि यहाँ चाहिँ कहाँ कहाँ हुन् भन्ने हामीलाई कुनै छनक दिएको छैन। अनि त्यसैले परमेश्वरले यो हामीलाई उपलब्ध नगरेकोले खासै फरक पनि पर्दैन हाम्रो लागि अहिले पढ्दाखेरि। तैपनि हामीले चाहिँ यति चाहिँ हामीले जान्न सक्छौँ यी प्रापकहरू चाहिँ को थिए भन्ने कुरा। नौ पटक योहन्नाले चाहिँ यी प्रापकहरूलाई चाहिँ दुईको एकमा जस्तै मेरा साना नानीहरू भनेर सम्बोधन गर्छ, मेरा साना नानीहरू नौ पटक, हुन त त्यहाँ सात पटक चाहिँ एउटा शब्द छ ग्रिक भाषामा है, साना नानीहरू भनेको चाहिँ नयाँ जन्मेकाहरू, एउटा प्यारो प्रकारले सम्बोधन गर्ने तरिका पनि थियो है, साना नानीहरू, मायाको भावना पनि त्यसमा छ, नयाँ जन्मेका साना नानीहरू जन्मेकाहरू। तर अर्को दुईचोटि चाहिँ पनि साना नानीहरू भने अनुवाद गरे पनि शब्द अलिकति फरक छ, त्यो चाहिँ परिपक्व नभएका नानीहरू त्यो प्रकारले पनि प्रयोग हुन्छ, हामीले जस्तो कि भन्छ नि बच्चै छ, बच्चै भन्न खोजेको त्यो अर्थमा पनि छ, मेरो साना बच्चाहरू त्यो पनि छ है। यसबाट चाहिँ हामीले के बुझ्छौँ भने यो योहन्नाले जसलाई लेख्दै थिए उनीहरूसँग चाहिँ योहन्ना ज्यादै नै परिचित थिए एक अर्काप्रति, उनीहरूलाई सानो नानीहरू भन्न सक्नुकोबाट उनीहरू चाहिँ योहन्नाको आत्मिक रेखदेख मुनि पनि थिए भन्ने पनि बुझ्छौँ। अर्थात् उच्च चाहिँ उनीहरूको आत्मिक बुवा जस्तै, उनीहरूलाई आत्मिक बुवाको रूपमा आत्मिक हेरचाह गर्ने बुवाहरू, अनि उनीहरू चाहिँ यो हुनको लागि ज्यादै प्यारो छोराछोरीहरू, साना नानीहरू जस्तै थिए, त्यो बुझ्छौँ। अनि अर्को कुरा के पनि बुझ्छौँ भने, यहाँ पढ्दै जाँदा, कि उनीहरूकै बिचबाट, यी प्रापकहरूकै बिचबाट उनीहरूलाई चाहिँ एउटा खतरा आइरहेको थियो। त्यो खतरा चाहिँ झुटा शिक्षक, शिक्षा सिकाउने कुराहरू उनीहरूकै बिचबाट, त्यो खतरा थियो। अनि त्यो कुरा चाहिँ जस्तो कि दुई अध्यायको 18 र 19 पदमा पढ्न सक्छौँ, यद्यपि यसको अध्ययन पछि हामी गर्नेछौँ, तर अलिकति यहाँ छौँ। 18 पद, हे साना नानीहरू हो, यो चाहिँ बच्चाहरू भन्ने शब्द छ फेरि, यहाँ चाहिँ यो अन्तिम घडी हो, अनि ख्रिस्ट विरोधी आउने छ भने तिमीहरूले सुने अनुसार अहिले पनि धेरै ख्रिस्ट विरोधीहरू छन्। यसैबाट यो अन्तिम घडी हो भने हामी थाहा पाउँछौँ। 19 पद, हामीबाट तिनीहरू निस्के, तिनीहरू यो ख्रिस्ट विरोधीहरू, तर तिनीहरू हाम्रा थिएनन्, किनकि तिनीहरू हाम्रा हुँदाहुँदा तिनीहरू हामीसँगै रहिरहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भनी प्रकट होस् भनेर तिनीहरू हामीबाट निस्के। त्यसैले त्यहाँ चाहिँ गलत शिक्षा लिएकाहरू पनि त्यहाँ ख्रिस्टियनको रूपमा उनीहरूको बिचमा रहेछन्, तर आखिरमा उनीहरू ख्रिस्ट विरोधी रहेछन्, उनीहरू चाहिँ उनीहरूको झुटो शिक्षा चाहिँ निस्किन थाल्यो। अनि त्यो झुटो शिक्षा चाहिँ धेरै बाइबल विद्वानहरू, शिक्षकहरूको अनुसार चाहिँ त्यसको एउटा नाम छ, है, नाम छ इतिहासमा, अनि अहिले पनि युज हुन्छ, त्यो चाहिँ अङ्ग्रेजीमा चाहिँ नस्टिसिजम भन्छ, नस्टिसिजम, ज्ञानवाद, ज्ञानवाद, है। त्यो शिक्षाअनुसार चाहिँ के थियो भने, सबै छुन सक्ने, हेर्न सक्ने, देखिन सक्ने पदार्थ चाहिँ खराब हो भन्ने शिक्षा थियो। अनि उनीहरूले के सिकाउँछ भने, मान्छे चाहिँ अब यो पाप भनेको चाहिँ शरीरमा हुन्छ, अनि मान्छेको आत्मा चाहिँ भित्र चाहिँ एउटा के जस्तो हुन्छ भने, उनीहरूको शिक्षाअनुसार चाहिँ माटो, फोहोर माटोमा भएको एउटा बिउ जस्तो हो। अर्थात् उनीहरूको अनुसार चाहिँ मान्छे भित्र नै पापी त छैन वास्तवमा, है, भित्र त ठिकै छ, अलिअलि ईश्वरको एउटा तत्त्व छ भनेर जुन मान्छेहरूले भन्छन् त्यस्तै खालको, है, उनीहरूले चाहिँ भित्र खास राम्रो पनि छ, यो बाहिरले गर्दा नराम्रो भयो हो। अनि त्यसैले गर्दा उनीहरूको त्यस्तो खालको शिक्षा भएकोले उनीहरूले के भन्थ्यो भने, येशु ख्रिस्ट परमेश्वर हुनुहुन्छ तर उहाँ मान्छे चाहिँ बनेको हुँदै होइन भन्थ्यो, किनभने मान्छे बन्न साथ त त्यहाँ त पाप हुन्छ भन्थ्यो। अनि उनीहरूले भन्थे कि त्यसैले मसिहा येशु ख्रिस्ट चाहिँ शरीरमा आउनु भएको होइन, उहाँलाई एकदम आदर गरे जस्तो गर्थे तर उहाँ वास्तवमा मान्छे भएको होइन, उहाँ वास्तवमा मरेको होइन, यस्तो खालको शिक्षाहरू चाहिँ एकदम खतरनाक शिक्षा थियो, यो एकदम झुटो हो, किनभने हामीले विश्वास गरेको मसिहा परमेश्वरको पुत्र चाहिँ शरीरमै आउनुभएको हो भनेर त्यसैले यहाँ धेरै पटक बताइएको छ। अनि त्यसैले यो पत्रमा चाहिँ उहाँको बारेमा जुन कुराहरू चाहिँ झुटो शिक्षकहरूले चाहिँ गलत कुरा सिकाइरहेको थियो त्यसलाई चाहिँ जवाब दिइरहेको देखिन्छ। अर्को कुरा चाहिँ यहाँभित्र हेर्दाखेरि चाहिँ यो लेखकहरू कहाँबाटको हुन्, कहाँको हुन् भनेर थाहा छैन भनेर त अघि मैले भनिहालेँ पत्रभित्र हेर्दाखेरि, तर क्रिस्चियन इतिहासमा चाहिँ दोस्रो शताब्दीमा भनेको चाहिँ धेरै अगाडि हो, है, यो चाहिँ भनेको चाहिँ प्रेरितहरू मरेकै, प्रेरितहरू मरेर गएपछि त्यसपछिको लगत्तै शताब्दीमा चाहिँ त्यहाँ विभिन्न लेखोटहरू पाइन्छन्, अनि त्यो लेखोटहरूमा चाहिँ प्राचीन यहुन्ना भन्नेको नाम चाहिँ धेरै पटक उल्लेख छ, प्राचीन यहुन्ना धेरै पटक, एउटा अनि ऊ चाहिँ एउटा वृद्ध मानिस थिए भनेको छ, है, यो पहिलो शताब्दीको कुरा लाई चाहिँ दोस्रो शताब्दीमा लेखेको, ऊ चाहिँ प्रभुको चेला थिए र ऊ चाहिँ एफेसस भन्ने ठाउँमा एल्डर थिए, प्राचीन थिए भनेर पनि बताएको छ। अनि त्यसैले धेरै विद्वानहरू चाहिँ के निश्चित भएका छन् भने, यो पत्र लेख्ने प्रेरित यूहन्ना चाहिँ एफेससमा एल्डर थिए भन्ने कुरा चाहिँ विश्वास गर्छ, त्यो सम्भव छ। अनि त्यसो हो भने चाहिँ यो पत्र चाहिँ एफेसिसमा भएको विश्वासीहरूले लेखे गर्नुपर्छ। अनि याद गर्नुहोस्, जब युहन्नाले यो पत्र पत्र भनिरहेको छु मैले पनि होइन, यो जुन यो प्रवचन जस्तो पत्रलाई चाहिँ यहाँ सुरु गरेका छन्, अगर सुरु चाहिँ उनीहरूले कसरी गर्छन् भने, उसले कसरी लेख्छन् भने, येशु ख्रिस्ट परमेश्वर हुनुहुन्छ जो शरीरमा आउनुभयो, मान्छे भएर आउनुभयो, उहाँको देहधारणलाई चाहिँ त्यहाँबाट सुरु गर्छ, जसको कारण हामी परमेश्वरसँग सङ्गति गर्न सक्छौँ। अनि त्यसपछि उसले मूल सन्देश सुरु गर्छन्, परमेश्वर ज्योति हुनुहुन्छ, उहाँमा अन्धकार छँदै छैन, अनि उहाँसँग सङ्गति गर्न हामी उहाँसँग ज्योतिमा हिँड्नुपर्छ, हाम्रो पापहरू स्वीकार गर्दै हिँड्नुपर्छ। साथी यीशु ख्रिस्ट जो मानिस हुनुभयो उहाँ चाहिँ हाम्रो वकिल पनि हुनुहुन्छ, उहाँ चाहिँ प्रायश्चित पनि हुनुहुन्छ, अर्थात् हाम्रो पापको लागि पुरा तिरिदिने, चुक्ता गरिदिने, परमेश्वरको न्यायलाई सन्तुष्ट गर्ने व्यक्ति हुनुहुन्छ। यो अस्ति हामीले अध्ययन गऱ्यौँ है। अनि त्यसपछि चाहिँ युहन्नाले चेतावनी दिन्छन्, परमेश्वरसँग सङ्गति छ भनेर कसैले भन्दैमा हुँदैन। जाँच चाहिँ के हो भने, त्यो व्यक्तिले साँच्चै परमेश्वरलाई चिनेको छ र उहाँसँग हिँडिरहेको छ भने त्यसको जाँच चाहिँ गरिनुपर्छ। अनि त्यो जाँच चाहिँ यो हो, उसले चाहिँ परमेश्वरको आज्ञाहरू पालन गरिरहेको छ कि छैन। अनि उसले भन्दछ, उसले चाहिँ प्रेम गर्छ कि गर्दैन आफ्नो भाइलाई, गर्दैन भने ऊ चाहिँ झुटो हो। अनि अस्ति हामीले अध्ययन गऱ्यौँ कसरी युहन्नाले चाहिँ आज्ञाहरूबाट अनि एउटा आज्ञामा जान्छ, अनि त्यो आज्ञा चाहिँ लाई के भनेको छ अरे दाजुभाइहरू, के आज्ञा याद छ हजुर दिदीबहिनीहरूलाई, मैले त सुन्दिनँ है ठुलो स्वरले भन्दैछ, के आज्ञा भनेको छ, नयाँ आज्ञा, नयाँ आज्ञा। अनि त्यो नयाँ आज्ञा चाहिँ प्रेम हो वास्तव, त्यो पुरानो पनि हो तर कसरी पुरानो हो, अस्ति अध्ययन गरेको थियो दाजुभाइहरू, कसरी पुरानो हो त्यो आज्ञा चाहिँ प्रेम गर्न भन्ने आज्ञा, किनभने त्यो पुरानो नियम पनि दियो आज्ञा आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर, तर कुन अर्थमा नयाँ भयो त यहाँ आएर, त्यो पनि अध्ययन गरेका थियौँ। किनभने पहिलो चाहिँ किन यदि भने हजुर माफ गर्नुहोस् है, यो नारायण घाटको यो ट्राफिकले गर्दा हो, तपाईँले राम्रै जवाब दिनुभएको छ होला तर मैले चाहिँ बुझ्नै सकेको छैन, यसको जवाब चाहिँ ठिकै जवाब होला है, ख्रिस्टले यसलाई जोड दिनुभयो पहिलो कुरा, दोस्रो चाहिँ ख्रिस्टले यसको उदाहरण दिनुभयो आफैलाई, आफै नै हामीलाई यसरी प्रेम गर्नुभयो र जसरी मैले प्रेम गरेको छु त्यसरी प्रेम गरेर भन्नुभयो, अर्थात् उहाँले चाहिँ आफ्नै शरीर बलिको रूपमा अर्पण गर्नुभयो र यसरी बलिदानपूर्वक एकअर्कालाई प्रेम गर्ने उदाहरण दिनुभयो। अब चाहिँ युहन्नाले चाहिँ के गर्छन् भने, यो सङ्गति है, सङ्गतिको कुरा हुँदैछ, यो सङ्गति यो चाहिँ परमेश्वरको सङ्गति हो, अनि परमेश्वरको सङ्गतिमा चाहिँ परमेश्वरको परिवार हुन्छ, परमेश्वरको परिवारको सङ्गति हो। अनि त्यसैले यहाँ चाहिँ साना नानीहरू भनेको छ, अनि यहाँ चाहिँ बाबुहरू पनि भनिएको छ फेरि, अनि यहाँ चाहिँ जवानहरू पनि भनिएको छ, दुई दुई पटक, साना नानीहरू साना नानीहरू दुई पटक, जवानहरू जवानहरू दुई पटक, बाबुहरू बाबुहरू दुई पटक, त्यसैले छ पटक, तर दुई दुई प्रकारले दुई दुई पटक चाहिँ उनीहरूलाई छुट्टै छुट्टै सम्बोधन गरेको छ, जुन चाहिँ अघि हामीले हेऱ्यौँ, हे साना नानीहरू म तिमीहरू लेख्दछु, हे जवानहरू म तिमीहरू लेख्दछु, हे बाबुहरू म तिमीहरू लेख्दछु, को हुन् यिनीहरू, कसले कसलाई युहन्नाले चाहिँ यहाँ सम्बोधन गरिरहेका हुन्, यहाँ त्यहाँ तिनवटा समूह छन्, साना नानीहरू भन्ने समूह, बाबुहरू भन्ने समूह र जवानहरू भन्ने समूह। अब निश्चय नै यो स्पष्ट छ कि यिनीहरू चाहिँ विश्वासीहरू हुन्, ख्रिस्टलाई चिन्नेहरू, अनि किनभने उनीहरूलाई कसरी बयान गरेको छ भने, साना नानीहरू बाह्र पद म तिमीहरूलाई लेख्दछु किनभने उहाँको नामका निम्ति तिमीहरूका पापहरू तिमीहरूलाई क्षमा भएका छन्, त्यसैले विश्वासी ख्रिस्टियनहरूको बारेमा लेख्दैछन्, अनि साथै पितालाई चिनेका छौ जो सुरुदेखि हुनुहुन्छ, अनि साथै बयान गरेको छ तिमीहरूले त्यो दुष्टलाई अर्थात् त्यो शैतानलाई जितेका छौ पनि भनेको छ, अनि फेरि तिमीहरूभित्र परमेश्वरको वचनले बास गर्दछ पनि भनेको छ एउटा समूहलाई, त्यसैले विश्वासीहरू हुन् यिनीहरू अवश्य नै। तर प्रश्न उठ्छ किन उनीहरूलाई चाहिँ बाबुहरू भन्ने, कसैलाई चाहिँ जवानहरू भन्ने, अनि कसैलाई चाहिँ साना नानीहरू भनेको सामान्यतया यस्ता शब्दहरू चाहिँ एउटा शारीरिक परिवारका सदस्यहरूलाई लागू हुन्छ. एउटा परिवारको बाबुहरू बाबु हुन्छ अनि नानीहरू पनि हुन्छन् त्यहाँ जवान युवाहरू पनि हुन्छन्. त्यस अनि तर यहाँ चाहिँ परमेश्वरको आत्मिक परिवारमा पनि त्यस्तो हुन्छ भनेको छ. परमेश्वरको आत्मिक परिवारमा पनि कोही कोही चाहिँ बाबुहरू हुन्छन्, कोही कोही चाहिँ जवानहरू हुन्छन्, कोही कोही चाहिँ साना नानीहरू हुन्छन्. अनि त्यसो हो भने भिन्नता के हो त? नानीहरू जवानहरू बाबुहरूमा भिन्नता के हो? यी शब्दहरूले चाहिँ विश्वासीहरूको फरक फरक आत्मिक परिपक्वतालाई जनाइरहेको देखिन्छ. वास्तवमा जस्तो एउटा परिवारमा पनि त्यो भिन्नता हुन्छ शारीरिक परिवारमा. कोही कोही चाहिँ विश्वासमा साना नानीहरू नै थिए, अरूहरू चाहिँ विश्वासमा जवानहरूसम्म भएका थिए, कोही कोही चाहिँ विश्वासमा बाबुहरू बनिसकेका थिए. जसरी एउटा मान्छेको परिवारमा भएका सदस्यहरूको परिपक्वताको तह चाहिँ फरक फरक हुन्छ, भनेको उनीहरूको शारीरिक कदमा, उनीहरूको विचार गर्न सक्ने क्षमतामा, उनीहरूको सामाजिक व्यवहार गर्न सक्ने क्षमतामा, अनि फलस्वरूप उनीहरूले त्यो सङ्गतिमा सबैजना छन् तर त्यो सङ्गतिमा फरक फरक भूमिकाहरू हुन्छ. उनीहरूको क्षमताहरू पनि फरक फरक हुन्छ. त्यस्तै गरी परमेश्वरको आत्मिक परिवारमा पनि भएका सदस्यहरूको पनि फरक फरक तह हुन्छ आत्मिक रूपमा. सबभन्दा पहिला त्यसैले हेरौँ, हे साना नानीहरू भनेको छ त्यहाँ, पढौँ त हामी 12 पदमा. हे साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु किनभने उहाँको नामका निम्ति तिमीहरूका पापहरू तिमीहरूलाई क्षमा भएका छन्. अब सबै नै विश्वासीहरू वास्तवमा परमेश्वरका साना नानीहरू हुन्. यो अर्थमा कि उनीहरू सबैले पापहरूको क्षमा पाएका छन् प्रभु येशू ख्रीष्टको खातिर. उहाँको कारणले, प्रभु येशू ख्रीष्ट क्रुसमा मर्नु भएकोले विश्वास गर्नेहरू सबैले पापको क्षमा पाएका छन्. उही प्रभु हो, उही बहुमूल्य रगतले उनीहरूको पापहरू धोइएको हो. हरेक विश्वासीसँग यो हुन्छ. उनीहरू परमेश्वरबाट जन्मेका हुन्, साना नानीहरू हुन्. अनि हरेकले चाहिँ के भन्छ प्रार्थनामा? परमेश्वर हे पिता, हे अब्बा, हे बुवा, हे पिता भन्छ. त्यसैले म सोध्न चाहन्छु तपाईँहरूलाई, के तपाईँले मेरो पापहरू क्षमा भए भनेर तपाईँलाई त्यो थाहा भएको छ? मेरो पापहरू क्षमा भए भनेर तपाईँलाई केही निश्चयता छ? म सोध्दैछु. अनि मेरो पापहरू किन क्षमा भए त्यो थाहा छ तपाईँलाई? किन क्षमा भए? यहाँ त ल्याएको छ साना नानीहरू, उहाँको नामको निम्ति, अर्थात् ख्रिस्ट येशूको कारणले, उहाँको बलिदानको कुरा गर्दैछ, जसको सम्झना अहिले हामी प्रभु भोजबाट गर्नेवाला छौँ. क्रुसको कारणले, ख्रिस्ट क्रुसमा मर्नुभएर बौद्धि उठ्नुभएको कारणले तिमीहरूको पापहरू क्षमा भएको छ. तिमीहरूले कुनै पनि असल काम गरेकोले होइन, तिमीहरूले कुनै गरेको धर्मकर्मले होइन, येशू ख्रिस्टको कारण. यो त सुसमाचारको कुरा हुँदैछ. अनि एउटा साँचो विश्वासीले त यो जान्नुपर्छ, जानेको हुनुपर्छ एउटा साँचो विश्वासीले त. अनि किन मैले पापको क्षमा पाएँ भने जानेको हुनुपर्छ व्यक्तिगत रूपमा. साँच्चै नै खै एकजना प्रचारकले भनेको थियो होला, त्यो होइन. खै मलाई यस्तै भन्यो, होइन. तिमीहरूले जानेका छ, तिमीहरूलाई थाहा छ. अब यो चाहिँ सुरुवात हो वास्तवमा, सर एउटा क्रिस्चियन जीवनको सुरुवात यहाँबाट हुन्छ. मेरो पापहरू क्षमा भएको छ, मेरो दोषबाट म मुक्त भएको छु, अब म नरक जानुपर्ने छैन. म नरक जाँदै थिएँ, मेरो पापले गर्दा म जानुपर्ने त्यहीँ थियो, तर म अब आजै म मरे पनि, म यो भवनबाट निस्केर मलाई केही भइहाले पनि मेरो आत्मा चाहिँ प्रभुकै जाने हो, मलाई बचाउनु भयो, त्यो निश्चयता छ कि छैन? तपाईँसँग यो निश्चयता छैन भने तपाईँ यो निश्चयता पाउनलाई तपाईँलाई सल्लाह चाहिन्छ, आत्मिक सुसमाचार अझ तपाईँलाई चाहिँ सहायता चाहिन्छ भने कृपया तपाईँले चाहिँ भेट्नुहोस्, कुरा गर्नुहोस्, हामीसँग समय दिनुहोस्। नम्बर एक कुरा त त्यही नै हो, त्यहाँबाट सुरु हुन्छ अनि त्यसपछि हामी चाहिँ बढ्न थाल्न सक्छौँ क्रिस्चियन जीवनमा, साना नानीहरू पहिलो कुरा। दोस्रो कुरा चाहिँ यहाँ जवानहरूलाई भनेर भन्ने कुरा चाहिँ पढ्नेछौँ अनि त्यो चाहिँ अब 13 पदको मा छ अनि सुरु चाहिँ त्यहाँ बाबुहरूलाई भनेको छ है, 13 पदको सुरुमा, हे बाबुहरू हो म तिमीहरूलाई लेख्दछु किनभने जो सुरुदेखि हुनुहुन्छ उहाँलाई तिमीहरूले चिनेका छौ। तर अब हे जवानहरू भन्नेमा चाहिँ ध्यान दिन्छ, हे जवानहरू हो म तिमीहरूलाई लेख्दछु किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। र अनि फेरि 14 पदको पनि लास्टमा है, अब 14 पद मा सुरुमा त हे बाबुहरू हो मैले तिमीहरूलाई लेखेको छु किनभने जो सुरुदेखि हुनुहुन्छ जसलाई तिमीहरूले चिनेका छौ भनेको छ अनि त्यसपछि फेरि हेर्नुहोस् त हे जवानहरू हो मैले तिमीहरूलाई लेखेको छु किनभने तिमीहरू बलिया छौ अनि परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। यसरी जवानहरूलाई चाहिँ के भनेर रहेछ, एक चाहिँ तिमीहरूले दुष्टलाई जितेको छौ, दोस्रो चाहिँ तिमीहरू बलिया छौ, तेस्रो चाहिँ परमेश्वरको वचन तिमीहरूभित्र रहन्छ भनेर लेखेको रहेछ अनि फेरि दोहोऱ्याएको छ तिमीहरूले दुष्टलाई अथवा शैतानलाई जितेको छौ। अब यहाँ चाहिँ हामी देख्छौँ कि यी चाहिँ ती विश्वासीहरू जो चाहिँ अब साना नानीहरूभन्दा अलि पाको हुन थालेका छन्, उनीहरू बढ्न थालेका छन्, उनीहरू बलियो हुन थालेका छन्। शारीरिक रूपमा हेर्ने हो भने साना नानीहरू त्यति बलियो हुँदैन, उनीहरूको हातहरू यसो छाम्नुहोस् त है प्याल प्याल हुन्छ अलिकति है के भन्ने त्यो है अलिकति गिलो गिलो हुन्छ है अनि उनीहरू सजिलै साथ लड्छन्, उनीहरूलाई उठाइनु पर्छ, उनीहरू त्यति बलियो छैन। तर जब उनीहरू बढ्दै जान्छन् अनि जब उनीहरूले चाहिँ अब दुध मात्र होइन अब ठोस खानेकुरा है होइन लिटो अनि लिटोबाट अनि भात अनि त्यसपछि मासु अनि यसरी खान थाल्छन् उनीहरू बलियो हुन थाल्छन्, चाँडै उनीहरू त्यसपछि हिँड्न थाल्न सक्छ, दौडिन पनि थाल्छन्, उनीहरू चाहिँ बलिया भएको छ। त्यस्तै गरी आत्मिक रूपमा पनि त्यस्ता विश्वासीहरू जो चाहिँ परमेश्वरको वचनलाई चाहिँ अब लिन थालेछन्, उनीहरूको जीवनमा अब प्रयोग गर्न थालेछन्, तर वचन भन्नाले चाहिँ वचनको क ख ग मात्र होइन अर्थात् बाइबलको सुरुको शिक्षा मात्र होइन, अलिक ठोस कुराहरू पनि लिन थालेछ। मैले के भनेको यो बाइबलको क ख ग अथवा सुरुको प्राथमिक शिक्षाहरू भनेको मतलब चाहिँ सुसमाचार चाहिँ प्राथमिक शिक्षा हो, हामी छिर्ने त्यहाँबाट हो, ख्रिस्ट हाम्रा पापहरूका लागि मर्नुभयो, गाडिनु भयो, बौडी उठ्नु भयो, सुसमाचार त्यो चाहिँ क ख ग हो, एकदम महत्त्वपूर्ण, क ख ग छैन भने त हामी एउटै वाक्य पनि लेख्न सक्दैनौँ, तर त्यो चाहिँ क ख ग हो, सुरुवात हो, दुध जस्तो हो, जस्तो कि बालकले खान्छ। प्राथमिक शिक्षा भन्नाले चाहिँ पापहरूको क्षमा येशु ख्रिस्टको रगतमा पाइन्छ त्यो ज्ञान, त्यो चाहिँ दुध हो, त्यो चाहिँ क ख ग हो, त्यो प्राथमिक शिक्षा हो। अथवा विश्वासद्वारा मुक्ति पाइन्छ, कामहरूद्वारा होइन, यो प्राथमिक शिक्षा हो, सुरुवात मात्र हो। अथवा पश्चाताप सहित हुनुपर्छ विश्वास, खालि एउटा दिमागी विश्वास होइन, पश्चाताप, हामी कति दोहोऱ्याउँछौँ कुरालाई, त्यो किन दोहोऱ्याउँछौँ भने त्यो चाहिँ प्राथमिक शिक्षा हो। अनि जहिले पनि हाम्रो बिचमा यहाँ कोही न कोही व्यक्तिहरू छन् जसले यो प्राथमिक शिक्षा पाएका छैनन्, उनीहरूले कह गर्ने सिकेका छैनन्, अर्थात् उनीहरूले सुसमाचार पाएका छैनन्, उनीहरूले मुक्ति पाएका छैनन्, त्यसैले यो दोहोऱ्याइरहनु पर्छ। तर त्यति मात्रले हामी बलियो हुँदैन, यी बलियाहरू यी जवानहरू जसलाई भनेको छ उनीहरूले चाहिँ ती शिक्षाभन्दा अर्को तहमा उनीहरू पुगेको छन्, अब उनीहरू चाहिँ अब चेलापनको शिक्षाहरू सत्यताहरू खान थालेका छन्। जस्तो कि ख्रिस्ट पवित्र आत्मा त्रिएक परमेश्वर पवित्र आत्मा म भित्र बास गर्नुहुन्छ भन्ने कुरा, मेरो शरीर अब उहाँको मन्दिर हो भन्ने कुरा,
उनीहरूले अब यसलाई एकदमै व्यवहारिक रूपमा हेर्न थालेको छ. म आफू होइन, अब मेरो हात मेरो होइन, मेरो आँखा पनि मेरो होइन रहेछ, है उहाँ नै यहाँ बस्नुहुन्छ, म त उहाँको रहेछ. मेरो मन लाग्दै मेरो मुख चलाउनु हुँदैन रहेछ, मेरो मन लाग्दै मेरो आँखाले हेर्नु हुँदैन रहेछ, ओहो यो यो त उहाँको. अनि ऊ चाहिँ एकदम खुसी हुँदै मेरो शरीर पवित्र आत्माको मन्दिर हो भन्दै अगाडि बढ्छ. यो चाहिँ अब चेलापनको शिक्षाहरू हो. अनि साथै अर्को शिक्षा, ख्रिस्टसँग म जोडिएको रहेछु, है उहाँ माथि टाढा स्वर्ग मात्र हुनुहुन्छ भन्ने होइन, तर उहाँसँग पवित्र आत्माद्वारा म त जोडिएको छु, उहाँसँगै म मरेँ, उहाँसँगै गाडी, उहाँसँग म बौरी उठेको छु, ख्रिस्टमा भित्र जिउनुहुन्छ. त्यसैले यस्तो शिक्षाहरू, ख्रिस्ट जस्तै बन्दै जानुपर्छ भन्ने शिक्षा, आज्ञा पालनको शिक्षा, प्रेमको शिक्षा, अस्ति हेऱ्यौँ नयाँ आज्ञा, अलगपन्थाको शिक्षा, संसारलाई प्रेम नगर, आफूलाई इन्कार गर, है आफूलाई जे मलाई त्यो गर्नु हुँदैन, आफूलाई नै भन्नुपर्छ, प्रभुलाई फस्ट भन्नुपर्छ, यो शिक्षाहरू. अनि सेवा प्रभुलाई दिनु, प्रभुको सेवा गर्नुपर्छ, उहाँले मलाई केही न केही दान दिनुभएको छ, म त्यो अब म उहाँलाई दिन चाहन्छु. अनि फलदायी हुने भन्ने शिक्षा, फलदायी हुनुपर्छ हाम्रो जीवन. अनि क्रिस्चियन जीवनमा हामीले दुःखहरू पनि भोग्नुपर्छ भन्ने शिक्षा, दुःखहरू. यो चाहिँ चेलापनको केही केही शिक्षाहरू हुन्, अनि धेरै छन्, है धेरै छन्, यो त अलिअलि मात्र. अनि जब यी शिक्षाहरू उनीहरूले सुन्छन् मात्र होइन, उनीहरूले खान थाल्छन्, लिन थाल्छन्, प्रयोग गर्न थाल्छन् आफ्नो जीवनमा, आफूलाई परिरहेको परिस्थितिमा, समस्यामा बाइबलको सत्यता लिँदै उनीहरूले ठिक प्रतिक्रिया दिँदै अथवा ठिक व्यवहार गर्दै निर्णयहरू गर्दै जब जान थाल्छन्, उनीहरू त आत्मिक रूपमा झन्झन बलियो, झन्झन बलियो, झन्झन पाको, झन्झन पाको हुन्छ थाल्छ. अनि यसरी उनीहरूले त शैतानलाई जित्न थाल्छ, उनीहरू लडिरहेको हुँदैन भनेको भुइँमा आत्मिक रूपमा लुटिरहेछन्, उनीहरू लडी त रहेछन् शैतानसँग, तर उनीहरू जितिरहेछन्. किन? किनभने परमेश्वरको वचन उनीहरूभित्र बास गरेको छ, त्यसैले जितिरहेको छ. त्यो कुरा अहिले हेर्नेछ. तर कुरा के भने, अझ पनि एउटा कुरा छ, त्यो यो हो कि जवानहरू चाहिँ पुरा बढेका मान्छे चाहिँ होइनन्, फेरि जवानहरू नै बाबुहरू होइनन्. उनीहरू पाको पाको हुँदैछन्, तर उनीहरू पाको हुन अझ बाँकी छन्. उनीहरूसँग धेरै अनुभव छैन, उनीहरूले त्यस्तो धेरै भोग्न बाँकी नै छ जुन चाहिँ पाको बाबुहरूले भोगेको छ. त्यसैले उनीहरू चाहिँ झन्झन पाको, झन्झन पाको हुँदै जानुपर्छ. अनि एक दिन उनीहरू बाबुहरू बन्छन्, अनि त्यसैले बाबुहरूको कुरा आउँछ यहाँ. अनि त्यसैले 13 पदमा चाहिँ अब बाबुहरूको बारेमा पढौँ. हे बाबुहरू हो, म तिमीहरूलाई लेख्दछु किनभने जो सुरुदेखि हुनुहुन्छ उहाँलाई तिमीहरूले चिनेको छ. अनि 14 पद, हे बाबुहरू मैले तिमीहरूलाई लेखेको छु किनभने जो सुरुदेखि हुनुहुन्छ उहाँलाई तिमीहरूले चिनेका छ. एउटै कुरा दोहोऱ्याएको छ, उहाँलाई तिमीहरूले चिनेका छ. यी विश्वासीहरू हुन्, यी चाहिँ ती विश्वासीहरू हुन् जो चाहिँ पुरा बढेका मानिसहरू जस्तै छन्, जो चाहिँ जवानको तहभन्दा माथि गएका छन्, त्यसलाई पार गरेका छन्, किनभने उनीहरू धेरै अनुभवहरू भएर गएका छन्. तर एउटा कुरा है, खालि धेरै अनुभव भएर जाँदैमा हामी पाएको चाहिँ हुँदैनौँ. फेरि एकछिन छ नि एउटा पद यहाँ आउँला, यहाँ राखौँ. तर दोस्रो तिमथी 3 अध्यायमा एकचोटि पल्टाउनुहोस् त. धेरै दुःख पाउँदैमा, धेरै अनुभव गर्दैमा, धेरै वर्ष खाँदैमा पाएको भइँदैन. दोस्रो तिमथी 3 अध्यायमा अनि 6 र 7 पदमा चाहिँ केही यस्ता व्यक्तिहरू, केही स्त्रीहरूको बारेमा चाहिँ पावलले चेतावनी दिन्छन्। दोस्रो तिमथी 3:6-7 यहाँ झुटा शिक्षकहरूको सवाल मा ती स्त्रीहरूको कुरा हुन्छ, किनकि ती यस्ताहरू मध्येका हुन् जो घरहरूभित्र चाल मारेर पस्छन्। यो झुटा शिक्षा सिकाउनेहरू चाहिँ घर घर गएर चाल मारेर पस्छन्, अनि पापहरूले दबिएका र नाना प्रकारका अभिलाषहरूद्वारा चलाइएका मूर्ख स्त्रीहरूलाई वशमा पार्छन्। कस्ताहरू चाहिँ त्यो झुटा शिक्षकहरूको शिकार बन्छन् रे? यहाँ भनेको छ यस्ता मूर्ख स्त्रीहरू जो चाहिँ पापहरूमा दबिएका छन् र विभिन्न अभिलाषहरू अनुसार चलाइएका छन्। अब यी यस्ता स्त्रीहरूको बारेमा चाहिँ सात पदमा यस्तो लेखेको छ, जुन स्त्रीहरूले सिक्न त सधैँ सिक्छन् तर सत्यको ज्ञानमा कहिले आइपुग्न सक्दैन। यी यस्ता व्यक्तिहरू जसले धेरै भोगे, धेरै देखे, धेरै भाषे उनीहरूको जीवनमा, कहानी हेऱ्यो भने किताब लेख्न सकिन्छ, तर उनीहरू केही सिकेका छैन फेरि, त्यो त ज्यादै नै दुःख लाग्दो कुरा हो यदि यस्तो कसैको जीवनमा हुन्छ भने। पढेर त सिक्नुपर्ने, पढेर पनि सिकेनछ भन्दैछ यहाँ। अनि त्यसैले उमेर खाँदैमा अथवा धेरै अनुभव गर्दैमा हामी पाएको हुने होइन रहेछ। अनि त्यसैले हामीले देख्छौँ उमेर, शारीरिक उमेरमा धेरै वृद्ध भएका पनि बच्चा जस्तै देख्छौँ उनीहरूलाई चाहिँ, बच्चालाई जस्तै व्यवहार गर्नुपर्ने हुन्छ। हामी त्यस्तो नभएका होस्, हामी जब चाहिँ हामी वृद्ध हुन्छौँ, हामी चाहिँ साँचो बाबुहरू, साँचो आमाहरू हुन सकौँ, फर्केर जाउँ। अब यो बाबुहरू चाहिँ त्यस्तो होइन, उनीहरू चाहिँ साँच्चै नै उनीहरू पढेर सिकेछन्, अनि उनीहरू यी सब अनुभवहरू, हन्डरहरू, दुःखहरू अनेक भोग्दै भोग्दै हरेकचोटि चाहिँ हरेक समस्यामा उनीहरू झन् परमेश्वरसँग टाँसिए। एउटा समस्या आयो, झन् परमेश्वरमा उनीहरू टाँसिए। अर्को समस्या आयो, झन् परमेश्वरको वचनलाई हेर्न थाले, उहाँलाई पुकार्न थाले, उहाँमा भर पर्न थाले। यसरी उनीहरू चाहिँ झन्झन् झन्झन् परमेश्वरको नजिक खिचिएका व्यक्तिहरू हुन्। अनि यसरी अभ्यास गर्दा गर्दा उनीहरू चाहिँ बलियो, उनीहरू चाहिँ बाबुहरू भएका छन्। जवानहरू हुँदा उनीहरूले जुन वचनहरू प्रयोग गर्न थाले उनीहरू त्यो गरेको गरे गरे, गरेको गरे गरे, अनि कालान्तरमा वचनलाई प्रयोग गर्दा गर्दा उनीहरू बाबुहरू भए, अनि फलस्वरूप उनीहरूसँग चाहिँ परमेश्वरको गहिरो ज्ञान हुन्छ भनेको चाहिँ देख्नुभयो। दुई दुईचोटि तिमीहरूले उहाँलाई चिनेका छन्, उनीहरूले चाहिँ परमेश्वरले नजिक साथ चिनेका छन्, किनभने परमेश्वरसँग उनीहरू हिँडिरहे, हरेक दिन हिँडिरहे, हरेक हप्ता हिँडिरहे, हरेक महिना हिँडिरहे, हरेक साल हिँडिरहे, हिँडेको हिँडै गरे, अनि फलस्वरूप उनीहरू चाहिँ परमेश्वरको तरिकाहरू, विचारहरू, मार्गहरू, उहाँको हृदयसँग परिचित भए, किनभने उनीहरूलाई सजिलो पर्दाखेरि पनि परमेश्वरलाई नै हेरे, उनीहरूलाई गाह्रो पर्दाखेरि पनि परमेश्वरलाई हेरे, उनीहरूको विभिन्न खालको परिस्थितिहरूमा चाहिँ उहाँको इच्छा खोजे, अनि यसरी उनीहरू चाहिँ परमेश्वरलाई चिन्न थाले, परमेश्वरको विचारहरू बुझ्न थाले। कहाँबाट? वचनबाट हो, वचनबाट। त्यसैले हामीले चाहिँ सोध्नुपर्छ आफूलाई, मैले प्रभु येशूलाई विश्वास गरेको कति समय भयो, अनि परमेश्वरलाई चाहिँ मैले यसरी कतिको चिन्छु, नजिक छ। इजरायलीहरूको बारेमा चाहिँ परमेश्वरले के भन्नु पऱ्यो भने, 40 वर्षसम्म उनीहरूले चाहिँ मेरो कामहरू देखे, उजाड स्थानमा मेरो आश्चर्य कर्महरू, तैपनि उनीहरूले चाहिँ मेरो मार्गलाई चाहिँ चिनेन भनेछ। हामीले चाहिँ कतिको चिन्छौँ होला? त्यसैले प्रिय विश्वासी दाजुभाइ दिदीबहिनीहरू, हामी चाहिँ बालकै चाहिँ नरहन्छ है। अब सानो जन्मेको बालक हुनु चाहिँ ज्यादै नै सुन्दर कुरा हो, एकजना यहाँ छ आवाज निकालिरहेछ, ज्यादै सुन्दर एउटा सानो बच्चा, अनि अनि आत्मिक रूपमा पनि सानो एउटा आत्मिक बच्चा हुनु पनि ज्यादै सुन्दर कुरा हो जब हामी नयाँ गरी जन्मिन्छौँ। सबै अरू पुरानो विश्वासीहरूलाई एकदम खुसी लाग्छ. एउटा नयाँ आत्मिक जन्म भएको छ, उत्साह हुन्छ. अनि आत्मिक रूपमा बच्चा हुनु, ओहो मेरो पापहरू क्षमा भए है, मेरो त्यत्रो पापको भारी थियो मैले बोकेर हिँडिरहेको थिएँ, यत्रो पिर, यत्रो मलाई फिक्री, डर, बाँच्न पनि मन थिएन, तर अब सबै हटेर गयो. यीशु ख्रिस्ट मेरो लागि मर्नुभयो, उहाँले मलाई बचाउनु भयो, उहाँ आउनुभयो, उहाँ मेरो प्रभु हुनुहुन्छ मैले जानेको छु. एउटा सानो भर्खर प्रभुलाई चिनेको व्यक्तिले यस्तै कुराहरू भन्छ, ज्यादै सुन्दर छ. तर समस्या के हुन्छ भने, यदि हामी त्यही त्यत्तिकैमा रह्यौँ भने, बालकै रह्यौँ भने चाहिँ समस्या हुन्छ. बालकै रहनुमा समस्या छैन, तर बालकै रह्यो भने समस्या हुन्छ. जस्तो कि हाम्रो यहाँ उदाहरण दिउँ, तिनजना बाबुहरू छन् यहाँ, साना छन् अरूको तुलनामा, अनि उनीहरूको उमेरमा छन्, सब ठिक छ. तर मानौ 15 वर्षपछि पनि उनी उत्रै भइरह्यो भने, त्यहीँ बसिरहेछन्, उत्तिकै छन्, उनीहरू जानेको पनि त्यति नै हो, त्योभन्दा बढी जाने छैन भने, त्यो त ज्यादै चिन्ताजनक हुन्छ, हुँदैन त है. अथवा यो सानो बालक छ, उसलाई दुध खुवाउनुपर्छ, होइन त बहिनी, खुवाउनुपर्छ ल दुध, अनि राम्रो छ दुध खुवाउनु, उसले दुध खाँदा एकदम हामीलाई खुसी लाग्छ होइन, स्वस्थ हुन्छ. तर 6 वर्षपछि पनि दुध बाहेक केही खाँदैन भने, अवश्य नै बुवा आमालाई चाहिँ धेरै चिन्ता लाग्न थाल्छ होला. के भयो हाम्रो बच्चाले त दुध मात्र खान्छ. अनि त्यस्तै आत्मिक रूपमा पनि यदि हामी बच्चै रहेर भने चाहिँ ठुलो समस्या हुन्छ. जब हामी चाहिँ आत्मिक बालकबाट माथि जाँदैनौँ, जब हामी चाहिँ परमेश्वरको ज्ञानमा चाहिँ बढ्दैनौँ, कसरी बढ्ने हो? बढ्ने चाहिँ परमेश्वरको वचनद्वारा हो. केही पदहरू, सबभन्दा पहिला चाहिँ पहिलो पत्रुस दुई अध्यायमा पहिलो पत्रुस अनि दुई अध्याय अनि 1-3 पदसम्म पढ्नेछौँ. यसै कारण सबै वैरभाव, सबै छल, कपट, डाहा र सबै प्रकारको निन्दा हटाओ, र नयाँ जन्मेका बालकहरू झैँ वचनको विशुद्ध दुधको तीर्षणा गर, र यसद्वारा तिमीहरू बढ्दै जाओ. त्यहाँसम्म पढ. वचनको दुध भनेको छ, वचनको विशुद्ध दुध, मिसावट रहित परमेश्वरको वचन त्यस्तो छ. यो दुधको तीर्षणा गर, जसरी एउटा सानो बालकले गर्छ, ल त्यो 90 हुँदैन, त्यही नै चाहिन्छ, त्यो भएर सन्तुष्ट हुन्छ. त्यस्तैबाट सुरु हुनुपर्छ हाम्रो. दुधको तीर्षणा गर, वचनको तीर्षणा गर, र यसद्वारा तिमीहरू बढ्दै जाओ. त्यसरी बढ्ने, त्यसैले दैनिक पढ्नुहोस् परमेश्वरको वचन, प्रशस्त पढ्नुहोस्, मनन गर्नुहोस्, प्रयोग गर्नुहोस्, आफ्नो जीवनमा लागु गर्नुहोस्, खोजी गर्नुहोस्. जब प्रश्न उठ्छ बाइबल खोजी गर्नुहोस्, आफूले सकेन भने सल्लाह कसैसँग माग्नुहोस्, बाइबलमा के लेखेको छ यस विषयमा. अर्को कुरा चाहिँ, दुध त हामी खाने हो, तर कोरिन्थीहरू जस्तो दुध मात्र खाने चाहिँ हुनु भएन फेरि. यो चाहिँ पहिलो कोरिन्थी तिनको एकबाट अनि हे भाइहरू हो, आत्मिक मानिसहरूसँग भोलि चाहिँ मैले तिमीहरूसँग बोल्न सकिनँ. पावलले चाहिँ कोरिन्थमा भएका विश्वासीहरूलाई लेख्दाखेरि चाहिँ यस्तो लेख्नु पर्यो, तिमीहरू आत्मिक छैनौ भन्दैछ. तर शारीरिकहरूसँग, अर्थात् ख्रिस्टमा दुधे बालकहरूसँग चाहिँ गरी बोले, तिमीहरू शारीरिक छ, तिमीहरू दुध मात्रै खान सक्छौ, दुधे बालकहरू जस्तै छ आत्मिक रूपमा. 2 पद, मैले तिमीहरूलाई दुध खुवाएँ, खँदिलो खानेकुरा होइन,
किनकि यस समयसम्म तिमीहरूले यसलाई खान सकेनौ, न त अहिले नै सक्दछ। उनीहरू शारीरिक थिए। शारीरिक भने के हो भनेको मतलब चाहिँ यहाँ तिनदेखि यहाँ बयान गरेछ, किनकि तिमीहरू अझै पनि शारीरिक छौ, किनकि जब तिमीहरूको बिचमा डाहा झगडा र फुटहरू छन् त के तिमीहरू शारीरिक होइनौ र? त्यसैले उनीहरू चाहिँ ख्रिस्ट जस्तो बढ्दै जानुपर्नेमा उनीहरू पहिला केही जीवन जस्तै बढी देखिरहेछ, उनीहरू चाहिँ शारीरिक। त्यसैले उनीहरूलाई दुध बाहेक अरू कुनै चिज पचाउन सकिरहेछन्। उनीहरूलाई आधारभूत कुरा नै शिक्षाहरू उनीहरूलाई सिकाइरहनु परेछ। साथै हिब्रूमा लेखिएको विश्वासीहरू जस्तो पनि हामी हुनु भएन। हिब्रू पाँच अध्यायमा जाउँ त, हिब्रू पाँच दुधबाट सुरु गर्न राम्रो हो, अनि दुध पछि पनि खाइरहनुपर्छ है, तर दुध मात्र चाहिँ हुँदैन। अनि त्यसैले यहाँ हिब्रू पाँच अध्यायमा 12-14 किनकि समय अनुसार त तिमीहरू गुरु भइसक्नुपर्ने थियो, तर परमेश्वरका वचनहरूका सुरुका भनेको प्राथमिक शिक्षाहरूको फेरि तिमीहरूलाई सिकाउन तिमीहरूलाई खाँचो छ। क ख ग घ अनि तिमीहरू यस्ता भएका छौ जसलाई खदिलो खानेकुरा होइन तर दुधै चाहिन्छ। 13 किनकि दुध पिउने हरेक मानिस धार्मिकताको वचनमा सिपालु हुँदैन किनकि ऊ बालकै हुन्छ। 14 तर खदिलो खानेकुरा कुरा बढेका मानिसहरूका निम्ति हो जसका ज्ञानेन्द्रियहरू काममा परिपरिकन दुवै असल र खराब खट्याउनका निम्ति अभ्यस्त भएका हुन्छन्। यहाँ भिन्नता राखिएको छ दुध खाने र कुरा बढेको है। दुध खाने बच्चाले चाहिँ अथवा यहाँ चाहिँ बालक भनेछ, बालकै उसले चाहिँ दुध मात्र लिन सक्छ, अर्थात् विश्वासको अघि मैले भनेको सुरुको शिक्षाहरू जस्तो कि हेर्नुहोस् त 6:1 त्यहाँ लेखेको छ, यसकारण ख्रिस्टका शिक्षाका सुरुका कुराहरू क ख ग का कुरा छोडेर हामी अघि सिद्धतातर्फ जाउँ, हामी बढ्नु पर्यो भन्दैछ। सुरुको कुराहरू भनेको चाहिँ यहाँ सूची गरिएको छ, जस्तै कि मरेका कामहरूबाटको पश्चातापको, परमेश्वरमाथिको विश्वासको, अनि बप्तिस्माहरू, हातहरू रखाई, मरेकाहरूबाट बौली उठाई, अनन्त न्यायको शिक्षा, यो जबका शिक्षाहरू यिनीहरू सुरुका शिक्षाहरू त्यो एकदम महत्त्वपूर्ण छन्, तर त्योभन्दा माथि जानुपर्छ। अनि कुरा बढेको भन्नाले चाहिँ उनीहरूले चाहिँ ठोस खानेकुराहरू पचाउन सक्ने भनेको विश्वासमा उनीहरू अघि बढेका छन्। जस्तै कि हिब्रूकै पुस्तकमा लेखेको कुराहरू, येशु ख्रिस्टको उहाँ को हुनुहुन्छ, उहाँको व्यक्तिको महिमाहरू खुलाइएको छ यो हिब्रूको पुस्तकमा है। जस्तै कि उहाँ चाहिँ अहिले स्वर्गमा के गर्दै हुनुहुन्छ त्यसमा ध्यान दिइरहेछ। साथै उहाँ चाहिँ महापुजारी हुनुहुन्छ भन्ने शिक्षा, मेल्किसेदेक मुताबिकको उहाँ चाहिँ पुजारी हुनुहुन्छ भन्ने शिक्षा। साथै यो हिब्रू पुस्तकमा चाहिँ पुरानो करार, नयाँ करार अथवा पुरानो बाचा र नयाँ बाचाको भिन्नता, यस्तो शिक्षाहरू, यस्तो कुराहरू, यहाँ खदिलो कुराहरू गरिएको छ। अनि यो लेखकले भन्छ हेर्नुहोस् त 11 तर समस्या यो थियो 11 उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन् अनि अर्थ बताउनु कठिन छ, किनकि तिमीहरू सुन्नमा बोधा भएका छौ, तिमीहरूले सुनाउनु सिकाउनलाई गाह्रो छ यस्तो कुराहरू भन्दैछ, किनभने तिमीहरूले यिनीहरू लिन सक्दैन। त्यसैले वचनद्वारा चाहिँ बढ्ने हो, दुधबाट सुरु हुन्छ, दुध हामी चाहिने रहन्छ, तर दुधभन्दा अरू कुराहरूमा बढ्दै जानुपर्छ गहिरो शिक्षाहरू। वचनद्वारा हो किनभने वचनद्वारा चाहिँ परमेश्वर हामीसँग बोल्नुहुन्छ। कल्पना गर्नुहोस् त एउटा बच्चा छ है, ऊ जन्मियो, तर बुवा पनि त्यो बच्चासँग कहिले बोल्दैन, आमा पनि त्यो बच्चासँग कहिले बोल्दैन। अब त्यो बच्चा लाटो नभए के हुन्छ होला, कसै खोइ उसँग बोल्दैन भने उसले बोल्नै जान्दैन है, अनि बढ्दैन
अनि बुवाको माया चाहिन्छ, आमाको माया चाहिन्छ, उनीहरूको वास्ता चाहिन्छ, उनीहरूको शिक्षा चाहिन्छ, उसलाई पछि हप्काउनु पनि पर्छ, उसलाई सुधार्नु पर्छ, कति चाहिन्छ कति चाहिन्छ। अनि त्यस्तै परमेश्वर बुवाको पनि हामीलाई धेरै धेरै चाहिन्छ। उहाँ हामीसँग बोलिरहेको हामीले सुनिरहनुपर्छ, उहाँको अर्थी हामीलाई चाहिन्छ, उहाँको हामीलाई हप्पी चाहिन्छ, उहाँको ताडना चाहिन्छ, उहाँको सान्त्वना चाहिन्छ, उहाँको हामीलाई सबै उत्साह हौसला शिक्षा दिनौँ चाहिन्छ दिनौँ, अनि पो हामी बढ्ने हो। त्यसैले वचन चाहिन्छ बढ्नलाई। यसरी नै हामी बलियो हुने पनि हो, बलियो हुन्छौँ हामी जब परमेश्वर हामीसँग बोल्नुहुन्छ अनि हामीले त्यो लिन्छौँ, तब हामी बलियो हुन्छौँ। किनभने हामीलाई थाहा हुन्छ परमेश्वरले यस्तो भन्नुभएको छ, अनि अनेक के सुन्न थाल्छौँ, अनि हामीले भन्छौँ होइन मेरो परमेश्वर बुवाले यो भन्नुभएको छ, अनि हामी बलियो हुन्छौँ। अनि हामी नाना प्रकारको शिक्षाको हावाहुरीमा ढल्दैनौँ, अलमल हुँदैनौँ, यस्तो लेखेको छ र भन्यो भने हो लेखेको छ यस्तो भनेर हामी भन्न सक्छौँ। त्यस्तो पनि हो र हो, यहाँ लेखेको छ, यहाँ भनेकै छ, मलाई थाहा छ, हामी बलियो हुन्छ। के तपाईँ त्यस्तो खालको विश्वासी हुनुहुन्छ? के तपाईँलाई तपाईँ चाहिँ मलाई थाहा छ खालको विश्वासी हुनुहुन्छ भन्ने घमण्डी खालको मलाई थाहा छ भन्ने खोजे होइन, तर परमेश्वरको वचन निश्चित रूपमा जानेले चाहिँ नहल्लिने बलियो विश्वास। यसरी नै हामी जित्छौँ पनि, शैतानलाई जितेको छ भने एफसी छमा जानुहोस् न, एफसी छको 17, यही वचनद्वारा हामी लडाइँ जित्ने हो, आत्मिक लडाइँ। एफसी छको 17, लडाइँको लागि, आत्मिक लडाइँको लागि हात हतिया यहाँ बयान गरिएको छ, 6:10-18। अनि म एकैचोटि एउटा हतियारमा चाहिँ फोकस गर्दैछु, अनि त्यो हतियार हो तरवार भन्ने हतियार, आत्मिक तरवार तपाईँसँग छ, चलाउनुहुन्छ। हेर्नुहोस् 6:17 लेखा छ, अनि मुक्तिको टोप, त्यो पनि एउटा सुरक्षाको हतियारको अङ्ग हो र अथवा भाग हो, र आत्माको तरवार जो चाहिँ परमेश्वरको वचन हो, ल्याऊ भनेको छ। हामी आत्मिक लडाइँमा जित्नको लागि चाहिँ तरवार चाहिन्छ, अनि यो तरवार चाहिँ परमेश्वरको वचन हो। त्यसैले हामी के हौ, बाबुहरू हौ, जवानहरू हौ, कि हामी नानीहरू हौ, हामी चाहिँ बढौँ है, त्यही निर्णय गरौँ, त्यही इच्छा गरौँ बढ्नलाई, परमेश्वरसँग समय बिताउँ, परमेश्वर ज्ञानमा बढ्दै जाउँ। किनभने समय लाग्छ बढ्नलाई, समय लाग्छ, तर समय मात्रले हुँदैन, समय मात्रले चाहिँ हुँदैन, हामी दिनौँ उहाँसँग हिँड्नुपर्छ, अथवा त्यसलाई सङ्गति भन्छ। तपाईँको सबै डरहरू उहाँका ल्याउनुहोस्, तपाईँको सबै फिक्रीहरू उहाँका ल्याउनुहोस्, तपाईँको सबै अनिश्चितताहरू जे जे छ तपाईँलाई ल्याउने परमेश्वर पिता कहाँ ल्याउनुहोस्। अनि तपाईँले के थाहा पाउन थाल्नुहुन्छ भने परमेश्वर पिताले मेरो वास्ता गर्नुहुन्छ, आफ्नो सारा फिक्रीहरू उहाँमाथि राखिदियो, किनभने उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ, 1 Petrus 5। तपाईँले थाहा पाउन थाल्नुहुन्छ उहाँ सक्नुहुन्छ मलाई मद्दत गर्नु, तपाईँले यो पनि थाहा पाउन थाल्नुहुन्छ उहाँ विश्वास योग्य हुनुहुन्छ हामी नहुँदाखेरि पनि, उहाँले कहिले पनि परमेश्वर हुन छोड्नुहुन्न। अनि हामीले थाहा पाउन थाल्छौँ हामी केही पनि होइन, मान्छे केही पनि होइन, यो हाम्रो बारेमै होइन, हामीले थाहा पाउन थाल्छौँ मुख्य केन्द्रमा चाहिँ परमेश्वर हुन्छ, अनि हामी उहाँको अनुग्रहको प्रेमको पात्रहरू, हामीले बुझ्न थाल्छौँ उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, अनि अरू कुनै पनि कुराभन्दा पनि हामीले चाहिँ उहाँ जो हुनुहुन्छ उहाँलाई चिन्नु परेको छ। अनि दुई दुईचोटि भनेको छ बाबुहरू उहाँलाई चिनेको छ, चिनेको छ, त्योभन्दा अरू केही पनि छैन, उहाँलाई चिन्नु, चिनिरहनु, अनि सदाको लागि चिनिरहनु, हामी स्वर्ग पुगेपछि अझ पनि हामी उहाँलाई चिनिरहनेछौँ। परमेश्वरले हामीलाई सहायता गर्नुहोस्, प्रार्थना गर्नु, प्रभु तपाईँले नै यी वचनहरूद्वारा, तपाईँको वचनहरू लिएर
काम गरिदिनुहोस्, हराएकाहरूको हृदयमा कायल पार्नुहोस्, हामी तपाईँको नानीहरू हामी बढ्न सकौँ प्रभु, तपाईँलाई चिन्न सकौँ, तपाईँलाई चिनाउन सकौँ, तपाईँको सहायता माग्छौँ प्रभु येशूको नाममा। हामी हुन्छ सुमन भाइ, आइदिनु।